إلا الله إن الله بصير بالعباد لا حول ولا قوة إلا بالله العلي العظيم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين رحمة للعالمين أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله في الأرضين أما بعد فقد قال الله سبحانه وتعالى في القرآن الكريم بسم الله الرحمن الرحيم شهر رمضان الذي أنزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان صلوات پڑھ دیجئے اللهم صل على محمد پچھلے سال کی مجلس کا تھوڑا سا خلاصہ بیان کر دوں تاکہ یاد پچھلے سال کی مجلس کی تازہ ہو جائے کہ پچھلے سال کی مجلس کا موضوع تھا حقیقی عزادار اس کے برجستہ نکات بیان کر کے پھر آج کی مجلس کے عنوان کی طرف آتا ہوں جو قرآن و اہل بیت ماخذ ہدایت گزشتہ سال کی مجلس میں یہ عرض کیا گیا تھا کہ ہماری جو عبادتیں ہم انجام دیتے ہیں چاہے وہ نماز ہو یا روزہ ہو حتیٰ ہمارے عقیدے جو ہم عقیدے رکھتے ہیں عقیدہ توحید ہو یا عقیدہ عدل ہو یا عقیدہ نبوت ہو یا عقیدہ امامت ہو یا عقیدہ معاد ہو عقیدے اور عمل ان کے مراتب ہیں مدارج ہیں سب کے عقیدے سب کے اعمال ایک جیسے نہیں سب کے مراتب ہیں عبادتوں میں یہ کہا گیا تھا کہ سب کی نماز ایک جیسی نماز نہیں ہے امام معصوم کی نماز اور ایک عام انسان کی نماز زمین آسمان کا فرق اور خود روایتوں میں بھی یہ بتلایا گیا کہ روزے کے تعلق سے یہ کہا گیا حتیٰ عقیدہ توحید کے تعلق سے بھی یہ کہا گیا کہ توحید کا عقیدہ عام لوگوں کا الگ ہے اور خاص لوگوں کا الگ ہے اور خاص الخاص لوگوں کا الگ ہے یعنی ایک عام آدمی کی توحید اور ایک عالم کی توحید اور ایک معصوم کی توحید اس میں فرق ہے مدارج کا فرق ہے اور خداوند عالم خود فرق کا قائل ہوا ہے دل کا رسول فضلنا بعضهم على بعض ہم نے بعض کو بعض پر فضیلت دی بعض رسولوں کو بعض رسولوں پر فضیلت دی تو اسی طرح عقیدوں میں بھی مدارج ہے اعمال میں بھی مدارج ہے روزے کے تعلق سے یہ کہا گیا کہ عام آدمی کا روزہ الگ خاص آدمی کا روزہ الگ اور خاص الخاص لوگوں کا روزہ الگ اور ان کے مراتب بھی الگ ہیں عام آدمی کا روزہ یہ ہے کہ بھوک اور پیاس برداشت کر لے بس صبح سے شام تک بھوک اور پیاس اگر کوئی برداشت کر لے یہ عام آدمی کا روزہ ہے خاص لوگوں کا روزہ یہ ہے کہ وہ نہ صرف بھوک و پیاس برداشت کرتے ہیں بلکہ جتنی چیزیں جو محرمات الہیہ ہیں ان تمام سے پرہیز کرتے ہیں یہ روزہ خواص ہے اور روزہ خاص الخواص ان کا روزہ یہ ہے کہ وہ ایک لمحے کے لیے بھی اپنے ذہن میں گناہ کا تصور تک نہیں کرتے یہ روزہ خاص الخواص ہے تو ظاہر سی بات ہے جب عقیدوں میں مدارج ہے جب اعمال میں مدارج ہے تو پھر یقیناً عزاداری میں بھی مدارج ہے عزاداری کے بھی مرتبے ہیں عزاداری کے بھی درجات ہیں تو پچھلے سال یہ درجات ہی بیان کیے گئے تھے اور عرض کیا جاتا کہ پانچواں درجہ جس کا ہے وہ حقیقی عزادار ہے جو پانچویں درجے کی عزاداری پر فائز ہے پہلے درجے کی عزاداری میں عرض کیا گیا تھا کہ وہ لوگ ہیں جن کے سامنے اگر سید الشہداء کا ذکر بیان کر دیا جائے آپ کے اوپر جو ظلم ہوا اس ظلم کو بیان کر دیا جائے तो दिल ही दिल में मगमूम हो जाए, महजून हो जाए, गरचे उसका इजहार ना करे, उस गम का इजहार ना करते हो, उसमें हर इंसान शामिल है, बिला लिहाज मज़हब व मिल्लत, हर इंसान उसमें शामिल है। जब भी सैयद शुहदा पर हुई जुल्म की दास्तान को किसी भी शख्स के सामने बयान किया जाएगा, मगमूम हो जाएगा, उसकी हमदर्दियां सैयद शुहदा के साथ वाबस्ता हो जाएंगी। ये जरूरी नहीं है कि उस गम का इजहार हो करे, शायद गम को दिल ही दिल में एहसास कर ले गम का, ये पहले दर्जे का आजादा है। और अगर इस दर्जे पर भी कोई शख्स ना हो, यानी दिल ही दिल में गम का इजहार ना करे, तो फिर वो दुश्मन अहले बैत में शामिल है, यानी वो कत्ले हुसैन से राजी है, वो शख्स कत्ले हुसैन से राजी है। अगर उसके दिल में हमदर्दी पैदा ना हो करबला के वाक़े को सुनने के बाद, ये जुल्म की दास्तान सुनने के बाद भी वो कत्ले हुसैन से रंजीदा ना हो, रंजीदा कातिर ना हो, तो वो शख्स फिर उस दर्जे से भी गिर जाता है, और उस दर्जे से गिर जाना यानी दुश्मनी हुसैन हो जाना। दूसरा दर्जा कि इजहार गम तो करता है, और इजहार गम करने में तमाम मिल्लतें हैं। आपने अभी देखा होगा हाल ही में एक तस्वीर है कि इंटरनेट पे के कुछ मसीही लोग नजर से करबला पैदल जा रहे हैं, सलीब लिए हुए, अपना खास लिबास पहने हुए, नजब से करबला अर्ज़े इरादत, सैयद शुहदा के लिए अर्ज़े इरादत कर रहे हैं, सैयद शुहदा के लिए अर्ज़े, तमाम मिल्लतें अहले हुनूत के सामने अगर वाकई करबला को बयान कर दिया जाए, इजहार गम करते हैं, इजहार गम। दूसरा दर्जा यानी दूसरे दर्जे में मोमिन काफिर मुल्हिद सब बराबर है, यानी इस हवाले से बराबर है कि वो गम का इजहार भी करते हैं। अब वो गम का इजहार तन्हाई में करते हो, या फिर मिलजुल कर कहीं बैठ कर एक वाकया बयान करने की शक्ल में करते हो, ये बात और है, लेकिन गम का इजहार करते हैं, दिल में अपने गम को छुपा के नहीं रखते बल्कि गम का इजहार करते हैं, ये दूसरे दर्जे का आजादा है। तीसरा दर्जा यह है कि न सिर्फ ये कि वो सैयद शोहदा के गम में मुब्तला है, बल्कि उनके दुश्मनों से नाला है, बल्कि उनके दुश्मनों से बरात इख्तियार किए हुए, बल्कि उनके दुश्मनों पर लानत पड़ते हैं, तीसरे दर्जे की आजादारी। चौथे दर्जे की आजादारी यह है कि न सिर्फ ये कि वो उनके दुश्मनों से नाला है, बल्कि उनके अफआल को भी अपनी जिंदगी में नहीं अपनाते, और वो अकदार जिसकी पासदारी सैयद शोहदा ने की थी, ये भी उन अकदार की पासदारी करते, जिन अकदार की पासदारी में सैयद शोहदा ने अपनी जान फिदा कर दी, ये भी उन अकदार की पासदारी में पासदारी की कोशिश करते हैं, और उनके दुश्मनों के अफआल से दूरी अख्तियार करते हैं। जो दुश्मनान अहले बैत और दुश्मनान सैयद शोहदा के जो अफआल हैं, उन अफआल से दूरी अख्तियार करते हैं, ये आजादारी का चौथा दर्जा। पांचवा दर्जा यह है कि अब हुज्जत खुदा मौजूदा तो हुज्जत खुदा है इमाम ज़माना अज़ल्लाहु अल्लाह, हुज्जत खुदा के ज़हूर में मौजूद तमाम रुकावटों को बरतरफ करने का अहद, तमाम रुकावटें, यजीदान वक्त के खिलाफ क़याम उसकी जिंदगी का नस्बुल ऐन बन जाता, उस आजादार की जिंदगी का नस्बुल ऐन ये बन जाता कि हुज्जत खुदा के ज़हूर में जो जो रुकावटें हैं, उन रुकावटों को दूर किया जाए। तो पांचवें दर्जे की जो आजादारी है, उलमा के बकौल ये आजादार जिसने अपनी जिंदगी का नस्बुल ऐन ये बना लिया है कि सैयद शोहदा के रास्ते पर चलते हुए सैयद शोहदा ने जिन अकदार की खातिर अपनी जान को कुर्बान किया, उन अकदार की पासदारी करते हुए, उनके दुश्मनों के अफआल से बचते हुए हुज्जत खुदा के ज़हूर के लिए कोशिश करें, यह आजादारी का पांचवा दर्जा है। अब हम सबको अपना अपना जायजा लेना चाहिए कि हम किस दर्जे में, और एक ही चीज है जो हमारे दर्जा को बुलंद कर सकती है, वो है मारिफत। जिस दर्जा हुसैन की मारिफत हमको हासिल हो जाएगी, और वो मारिफत सिर्फ सही मारिफत नहीं बल्कि हमारे दिलो जान में राशिद हो जाएगी वो मारिफत, उसी लम्हा हम एक दर्जा बुलंद हो जाएंगे, उसी लम्हा हम निचले दर्जे से ऊपर वाले दर्जे में चले जाएंगे। गुज़श्ता मजलिस का खुलासा यह रहा कि आजादार हमको आप अगर जिस मर्तबे की आजादारी कर रहे हैं और हर दिन हमारी और हर आने वाला साल अय्याम अज़ा का हमारे हमारे मर्तबे में इजाफे का सबब बने, क्योंकि हदीस में यह बयान किया गया कि मुसलमान के दो दिन अगर एक जैसे हो जाए तो उस मुसलमान पर लानत, जिसके दो दिन एक जैसे हो जाए, यानी तरक्की ना हो, एक कदम आगे ना बढ़ाओ मुसलमान, तो फिर उसका उस मुसलमान को मुसलमान खसारे में घाटे में वो शख्स जिसके दो दिन एक जैसे हो जाए। तो हमारा हर आने वाला साल हमें आजादारी के एक मर्तबे से निकाल कर दूसरे मर्तबे में ले जाए, तब जाकर हम हकीकी मानों में आजादार कहला सकेंगे। सलवात अल्लाह अलैहि वसल्लम। अब आते हैं आज के उन्वान की तरफ। उन्वान ये दिया गया कि कुरान और अहले बैत माखज़े हिदायत, ये उन्वान दिया गया। अगरचे उन्वान जहमत तलब उन्वान था। जिस आयत करीमा को सरनामे कलाम करार दिया गया, सूरह बकरा की आयत निशान 185, शहर रमजान अल्लज़ी अंज़ला फ़ीहिल क़ुरआन हुदन लिन्नासि व बय्यिनातिन मिनल हुदा वल फ़ुरक़ान, 185वीं आयत की पूरी आयत नहीं है बल्कि एक हिस्सा है आयत का। शहर रमजान ये महीने ये माह मुबारक रमजान वो महीना है, अल्लज़ी अंज़ला फ़ीहिल क़ुरआन, जिसमें कुरान को हमने नाजिल किया। कुरान का काम क्या है? हुदल लिन्नास व बय्यिनात मिनल हुदा वल फुरकान, ये कुरान का काम बंदों की हिदायत है, लोगों की हिदायत के नास, हुदल लिन्नास बंदों की हिदायत इस कुरान का काम है। और जब ये बंदों के अंदर हिदायत आ जाएगी तो उनके अंदर एक फुरकान पैदा हो जाएगा। फुरकान क्या चीज है? हक को बातिल में तमीज करने की सलाहियत का नाम फुरकान है। बंदे में ये तशखीस करने की सलाहियत पैदा हो जाए कि क्या हक है और क्या बातिल है, इसको कहते हैं फुरकान। जब बंदे में हिदायत आ जाएगी तो फुरकान की सलाहियत उसके अंदर पैदा हो जाएगी, हक क्या है और बातिल क्या है। सलवात पढ़ो मुहम्मद वाली। सबसे पहला सवाल ये पैदा होता है कि कुरान का मुखातब कौन है? कुरान का मुखातब कौन है? कुरान किससे खिताब कर रहा है? कुरान का मुखातब इंसान है। कुरान का मुखातब इंसान है। हुदल लिन्नास ये कुरान हिदायत है लोगों के लिए, इंसानों के लिए कुरान हिदायत है। कुरान पहले मरहले में ये बात मुशक्कस हो गई कि कुरान का मुखातब इंसान है। अब कुरान का काम क्या है? कुरान का काम हुदल लिन्नास है। कुरान का काम हिदायत बशर है। हिदायत बशर, हिदायत कहते हैं किसको है? हिदायत कहते हैं रहनुमाई करने को, रास्ता दिखलाने को, रास्ता चलाने को और मंजिल तक पहुंचाने को हिदायत कहते हैं। ये कुरान का काम क्या है? इंसान को उसकी मंजिल मकसूद तक पहुंचा दे, इंसान की हिदायत कर दे, यानी इंसान की जिंदगी का जो मकसद है उस मकसद तक पहुंचा दे, ये कुरान का काम है और इसी का नाम हिदायत है। इंसान को उसकी मकसद खिलकत तक पहुंचा देने का नाम हिदायत है और यही मकसद है कुरान है। कुरान के नुज़ूल का मकसद हिदायत और हिदायत का काम यह है कि इंसान को उसके मकसद खिलकत तक पहुंचा दे। अब इंसान का मकसद खिलकत क्या है? इंसान का मकसद खिलकत यह है कि वो इंसान बन जाए। इंसान का मकसद खिलकत यह है कि वो खुद इंसान बन जाए। अर्ज किया था इससे पहले भी कि इंसान बनाकर हमको नहीं भेजा गया है बल्कि बनने के लिए भेजा गया है। हम इंसान बनाकर भेजे नहीं गए हैं बल्कि बनने के लिए भेजे गए हैं। जिस तरह से दरख्त के बीज में ये सलाहियत मौजूद होती है कि ये बीज को अगर जरूरी वसाइल फराहम हो जाए, जरूरी पानी, जरूरी रोशनी सूरज की अगर फराहम हो जाए और वो जमीना फराहम हो जाए तो ये बीज बढ़कर पौधा, पौधे से दरख्त बन सकता है। उसी तरह इंसान के अंदर ये सलाहियत रख दी गई है कि वो इंसान बन जाए, इंसान बन जाए। इंसान का मकसद खिलकत यह है कि वो इंसानी शक्ल में जब قیامت کا میدان ہو تو وہ جانور کی شکل میں محشور نہ ہو بلکہ انسانی شکل میں محشور ہو, انسانی شکل میں خدا کی بارگاہ میں حاضر ہو. لقاء اللہ مقصد خلقت انسان اللہ سے ملاقات, لقاء اللہ انسان کا مقصد ہے. اور خود قرآن کیا فرماتا ہے, انی جاعل فی الارض خلیفہ, ہم جال کرنا چاہتے ہیں اس زمین پر اپنا خلیفہ بنانا چاہتے ہیں. خلیفۃ اللہ کا تاج قرآن مجید نے انسان کے سر پر رکھا ہے, خلیفۃ اللہ کا تاج. اب یہ خلیفہ وہ خلیفہ نہیں ہے جو دنیا میں ہم خلیفہ بناتے ہیں. دنیا میں خلیفہ کس کو کہتے ہیں؟ دنیا میں خلیفہ اس شخص کو کہتے ہیں جو کسی شخص کے پیچھے آئے. خلف, خلف یعنی پیچھے آنے والا, جس شخص کے پیچھے جو آ رہا ہے, کسی شخص کی جانشینی کو اختیار کر رہا ہے, اس کو ہم کہتے ہیں خلیفہ, خلف. اسی لیے اس فرزند کو جو نافرمان ہے کیا کہا جاتا ہے؟ ناخلف. کیونکہ نافرمان ہے اس لیے ناخلف کہا جاتا ہے. البتہ یہ مراد نہیں ہے, خلیفۃ اللہ سے مراد دنیاوی خلافت نہیں ہے کہ ہم اللہ کی جگہ پر آ کے بیٹھ جائیں, یہ تو ناممکن ہے. لیکن یہ پھر کون سی چیز ہے؟ یہ ہے اکتسافی, اکتساف صفت سے, صفت صفت سے اکتساف. جیسے کسب ہے, کسب سے اکتساف ہے, اسی طرح صفت سے اکتساف ہے. یعنی اللہ نے جن صفتوں کو معین اور مقرر کر دیا ہے ان صفتوں کا بدرجہ اتم اختیار کر لینا, یہ خلیفۃ اللہ ہی ہے. مظہر صفات خداوند ہو جانا. اور انسان تکامل کا راستہ طے کر رہا ہے. تکامل, تکامل یعنی ہر قدم انسان کا اس کی پرفیکشن کی طرف ہونا چاہیے, انسان کامل بننے کی طرف قدم ہمارے بڑھنی چاہیے. انسان کامل, انسان کا مقصد خلقت یہ کہ ہم انسان کامل بننے کی کوشش کریں, تبھی خلیفۃ اللہ سے ہم سرفراز ہو سکتے ہیں. جائے فی الارض خلیفہ, ہم چاہتے ہیں کہ اپنا خلیفہ زمین پر قرار دیں, ہم چاہتے ہیں کہ تم کو اپنی صفات کا مظہر قرار دیں. اگر ہم رحمان ہیں تو نچلے درجے میں رحمانیت بھی تمہارے اندر پائی جائے, اگر ہم رحیم ہیں تو رحیمیت بھی تمہارے اندر پائی جائے, اگر ہم ستار ہیں تو ستاریت بھی تمہارے اندر پائی جائے. تو خداوند نے مقصد خلقت انسان یہ ہے کہ انسان خود انسان کامل بن جائے, اللہ کی نفا سے انسان جا کر پائیوست ہو جائے. صلوات علی محمد. قرآن کا مقصد ہدایت ہے, اور قرآن کس کی ہدایت فرماتا ہے؟ قرآن انسانوں کی ہدایت فرماتا ہے. اور ہدایت, قرآن کا ہدایت کرنے کا مطلب یہ ہے کہ قرآن چاہتا ہے کہ انسان کو اس کی منزل مقصود تک پہنچا دے, انسان کو اس کے مقصد خلقت تک پہنچا دے, یہ قرآن کا مقصد ہے. تو ماخذ ہدایت انسان کی زندگی میں کیا ہوا؟ قرآن. قرآن ماخذ ہدایت ہے, قرآن سے ہدایت لینا ہے. ہماری مشکل یہ ہے کہ قرآن جس عنوان سے اپنا تعارف کروا رہا ہے وہ تعارف ہمارے درمیان ناپید ہے, بلکہ وہ تعارف ہمارے درمیان زیادہ رائج ہے جو خود ہم نے قرآن کے تعلق سے سوچ لیا ہے. قرآن کا تعارف ہمارے درمیان کیا کہہ کر کروایا جاتا ہے؟ یہ قرآن پڑھنے سے ثواب حاصل ہوگا, تو ہماری پوری نیت یہ ہوتی ہے کہ اس سے ثواب حاصل کر لیں, سارے ثواب کر لیں. یہ قرآن مقدس ہے, یہ قرآن متبرک ہے, ہماری پوری کوشش یہ ہوتی ہے کہ ہم اس کو چوم کر رکھتے ہیں, کیونکہ متبرک ہے, مقدس ہے. یہ قرآن قرآن کے لیے نازل ہوا ہے, تو ہم اپنی اچھی اچھی آوازوں سے تو قرآن کو مزین کر کے پڑھ رہے ہیں, لیکن جو اصلی ہدف جو خود قرآن نے اپنا تعارف کروایا ہے, ہدل للناس, اس نیت سے ہم کبھی قرآن نہیں پڑھتے. ہدایت حاصل کرنے کے لیے ہم کبھی قرآن نہیں پڑھتے, ثواب کی خاطر. گرچہ یہ بھی مستحسن ہے, اس میں بھی نیک نیت ہی ہے, ایسا نہیں ہے کہ اگر کوئی ثواب کی خاطر قرآن پڑھ رہا ہے تو قابل مذمت ہے, یہ بات نہیں ہے. اگر کوئی قرآن کر رہا ہے اچھی آواز میں قرآن پڑھ رہا ہے تو قابل مذمت ہے, نا یہ بات نہیں ہے. لیکن خود قرآن نے جس کانٹیکسٹ میں اپنا تعارف کروایا ہے وہ کانٹیکسٹ ہمارے درمیان ناپید ہے, یعنی مفقود ہے, نہیں ہے. خود قرآن نے جو اپنا تعارف کروایا کہ میں کتاب ہدایت ہوں, مجھ سے ہدایت لو, मुझसे हिदायत हो, यानी सरे फेहरिस्त जब भी हम कुरान पढ़ें हमारी नीयत ये होनी चाहिए कि ऐ कुरान मैं तुझसे हिदायत हासिल करना चाहता हूं, ऐ कुरान ऐ अल्लाह मैं इस कुरान से तेरी किताब से मैं हिदायत लेना चाहता हूं। हिदायत सरे फेहरिस्त, क्योंकि कुरान का उनवान ही हिदायत है, कुरान किताब हिदायत है। कुरान कहीं, कुरान ने कहीं ये का अपना तारुफ ये कहकर नहीं करवाया कि मैं किताब सवाब हूं या मैं किताब इसाले सवाब हूं या मैं किताब खलात हूं, ये कहकर कुरान ने खुद अपना तारुफ नहीं करवाया। कुरान ने अपना जो तारुफ करवाया, मैं किताब हिदायत हूं, मैं किताब हिदायत हूं, ये किताब हिदायत हासिल करने के लिए। और हिदायत अगर इंसान हासिल कर ले तो वो अपना मकसद खिलकत पा लेता है। और इससे बड़ी कामयाबी क्या है कि इंसान खुद अपनी जिंदगी में अपने मकसद खिलकत को पा लेगा। सलाह का मुहम्मद कुरान का मकसद हिदायत है, और हिदायत कुरान को हिदायत करता है। और हम एक जो राइज तरीका आजकल है, गर्चे शायद इस पे अगर मैं इस पे बयान करूं तो शायद आगे चलकर डिजाई कैफियत पैदा हो, इस्तेखारे के लिए हमने कुरान को मुख्तस कर दिया है। और चाहते हैं कि हमारा मनचाहा इस्तेखारा है, जब तक इस्तेखारा दिखाया जाता है जब तक कि हम जो नहीं चाहते वो इस्तेखारा ना निकल जाए। कुरान ने कहीं ये नहीं कहा कि मैं किताब इस्तेखारा हूं, कुरान किताब हिदायत है। और इस्तेखारा भी, इस्तेखारा तलब खैर है, इस्तेखारा तलब खैर। इस पे मुहक्किकीन ने तहकीक की है, हमारे उस्ताद थे उस्ताद मेहदी मुहंदिसी जो बहुत ही कम उम्र में उनका इंतकाल हो गया, 58-60 साल के दरमियान इंतकाल हो गया 2 साल पहले, बहुत ही पढ़ी लिखी शख्स उनकी, उनकी तहकीक के मुताबिक, क्योंकि मैं अपनी तरफ से कोई बात ना कहूं, लिहाजा उनकी तहकीक ये थी कि कुरान से इस्तेखारा सिर्फ उस सूरत में देखा जा सकता है जहां पर हयात और मौत का ताल्लुक, जहां पर इंसान की जान पर बन जाए। आम मवारिक में, रिश्तों के तय करने में, इन चीजों में कुरान से इस्तेखारे की जरूरत ही नहीं है। जब आप तय कर चुके हैं और आपस में यह तय हो चुकी है बात, तो फिर इस्तेखारे की क्या जरूरत है। जब आपस में तय हो चुकी है बात, जब एक दूसरे को जान चुके हैं, तो फिर इस्तेखारे की क्या जरूरत है। कुरान किताब इस्तेखारा नहीं है, कुरान किताब हिदायत है। हिदायत तो वो मवाके, जिस वो मवाके जो इंसान की जिंदगी में उसकी जान पर बन जाते हैं, कितने मवाके होते हैं आपको अंदाजा लगा लें, इंसान की जिंदगी उतने मवारिद में इस्तेखारा सही है, उतने मवारिद में इस्तेखारा सही है। लेकिन हर मामले में इस्तेखारा, और इस हद तक कि बास लोगों के ताल्लुक से ये भी सुना गया है कि हाथ मिलाना है मोमिन से तो इस्तेखारा कर रहे हैं, मजाक। हाँ, मोमिन से मुसाफे के लिए यह कहा गया कि अगर दो मोमिन आपस में मुसाफिया करते हैं तो उनके गुनाह उसी तरह झड़ जाते हैं जिस तरह पतझड़ में पत्ते झड़ जाते हैं सूखे पत्ते, उसके लिए इस्तेखारा किया जाए। मोमिन से इस्तेखारा यानी मोमिन से मुसाफे के लिए इस्तेखारा, रिश्तों के तय करने में अर्ज किया कि यह उस्ताद मेहंदी मुहंदिसी की तहकीक है कि इस्तेखारे के मवारिद बहुत कम आते हैं इंसान की जिंदगी में, और उन मवारिद में देखना जरूरी हो जाता है इस्तेखारा। इसलिए जो बुजुर्ग उलमा होते हैं, हमारे दूसरे उस्ताद उस्ताद रहीम तवक्कुल वो फरमा रहे थे कि 40 साल से मैं इल्मे दीन हासिल कर रहा हूं और मुझसे हमें कसरत से जो बात पूछी जाती है वो इस्तेखारा, कसरत से जो पूछा जाता है इस्तेखारा कर दी, इस्तेखारा कर दी। 40 साल एक मुज्तहिद इल्म हासिल कर रहा है, मैं इस बात के लिए कि लोगों के लिए इस्तेखारा कर रहा हूं। तो कुरान से इस्तेखारा पे कदर जरूरत, और वो बहुत कम मवारिद है इंसान की जिंदगी में जहां पर इंसान को इस्तेखारे की जरूरत पेश आती है। सबसे अहम मौजू कुरान का खुद हिदायत है। हिदायत अर्ज किया, हिदायत अगर इंसान लेना चाहे तो वो अपने मकसद खिलकत तक पहुंच सकता है, और जो इंसान अपने मकसद खिलकत को पा ले वो कामयाब इंसान है, वो इंसान कामयाब इंसान है जो अपने मकसद खिलकत को इस दुनिया में ही पा ले, वो इंसान इंसान बन जाएगा। मरने से पहले जब कयामत के दिन जब उसको महशूर किया जाएगा तो इंसानी शक्ल में उठाया जाएगा। सलावत पढ़ने को मुहम्मद अल्लाह अल्लाह। और कुरान ने जो हिदायत के तरीके बतलाए हैं ایک تو ہدایت ہدایت تکوینی ہے اور ایک ہدایت ہدایت تشریعی ہے. اور خود ہدایت کے ارکان اور مسائل ہیں. ہدایت کے ارکان کیا ہیں؟ ہدایت کے ارکان وہ راستہ جس کی طرف ہدایت کی جا رہی ہے، وہ راستہ پہلے موجود ہو اور وہ منزل پہلے متعین ہو کہ کہاں جانا ہے، وہ راستہ ختم کہاں ہوتا ہے، اور ہدایت کرنے والا اور ہدایت دینے والا. ہدایت کے چار ارکان، وہ راستہ، وہ منزل، ہدایت کرنے والا اور ہدایت پانے والا. یہ چار ارکان ہدایت. اور وسائل ہدایت کیا ہیں؟ کتب آسمانی، انبیاء الہی، ائمہ اطہار، ان کے ذریعے سے ہماری ہدایت ہوگی. کتب آسمانی، قرآن سے پہلے جو کتب نازل ہوئے، انبیاء الہی، جتنے نبی مبعوث ہوئے، یہ تمام کے تمام ان کا مقصد ہے، ان کا آخری مقصد، ان کا مقصد نہائی یہ تھا کہ ہمارا بشر ہدایت پا جائے، بشر ہدایت پا جائے، بشر اپنے مقصد خلقت کو پا جائے. عین میں اثار کا بھی ظاہر سی بات ہے، عین میں اثار کا بھی، عین میں اثار کو ہم کہتے ہیں وارث انبیاء، عین میں اثار وارث انبیاء، یعنی انبیاء کا جو ہدف انبیاء لے کر چلے تھے، عین میں اثار کا بھی وہی ہدف ہے کہ بشر ہدایت پا جائے، بشر اپنے مقصد خلقت کو پا لے. صلوات پڑھ رہا ہوں محمد اللہ. ہدایت تکوینی ہے کہ خود خداوند عالم نے ہر موجود میں جو بھی چیز جس پر بھی موجود ہونے کا اطلاع ہوتا ہے کہ یہ چیز موجود ہے، اس کو ہدایت کر دی کہ اس کو کیا کرنا ہے. شہد کی مکھی، شہد کی مکھی کو یہ ہدایت ہوا، اس کی تکوین میں، اس کی خلقت میں یہ بات رکھ دی گئی ہے کہ اس کا کام یہ ہے کہ پھولوں سے رس چوسے اور اس سے شہد بنائے. خداوند عالم نے شہد کی مکھی کو یہ ہدایت کر دی ہے، اس کی تکوین میں یہ بات موجود ہے. ہر موجود جس کی بھی فطرت سالم ہے، جو بھی فطرت پر باقی ہے اپنی، خداوند عالم کی طرف سے اس کے اندر کی ہدایت موجود ہے کہ وہ خداوند عالم کا انکار نہیں کر سکتا. جس کی فطرت سالم ہے، جس کی فطرت سالم ہے، جو اپنی فطرت کو سالم رکھے گئے، گناہوں کی پردے اس کی فطرت پر چڑھی ہوئی نہیں ہے، جبکہ خدا کا نظریہ، خدا کے وجود کی بات اس کے سامنے کی جائے گی، فوراً قبول کر لے گا، فوراً قبول کر لے گا. ہدایت کے تکوین، تکوین یعنی خود اس کی ساخت، اس کے وجود میں یہ بات رکھ دی گئی ہدایت، ہر موجود کے وجود میں یہ بات رکھ دی گئی ہدایت رکھ دی گئی، یہ ہدایت تکوینی ہے. ہدایت تشریعی کیا ہے؟ قرآن، قرآن ہدایت تشریعی، انبیاء الہی ہدایت تشریعی، اور ہدایت باطنی ہدایت ظاہری. ہدایت باطنی عقل، حکمت، اور ہدایت ظاہری کتاب، انبیاء، ائمہ. ان کے ذریعے سے انسان اپنے مقصد خلقت کو اگر پا لے تو وہی انسان ہدایت یافتہ ہے. اللہ کا صلوات پڑھ رہا ہوں محمد اللہ. ہدایت کی ضد تورف الاشیاء کے افضاد ہیں، اشیاء کو پہچان ان کی ضد سے، دن کو رات سے، اونچائی کو نیچائی سے، اشیاء کی پہچان اس کی ضد سے ہوتی ہے. تو پھر ہدایت کی ضد کیا ہے؟ ہدایت کی ضد ضلالت ہے، اور ضلالت کوئی امر وجودی نہیں ہے، ضلالت بذات ہی کوئی موجود چیز نہیں ہے. عدم ہدایت ہی ضلالت ہے، ہدایت کا نہ ہونا ہی ضلالت اور گمراہی. ضلالت زوال سے، نہ زال سے، ضلالت گمراہی. ہدایت کا نہ ہونا، عدم ہدایت ہی گمراہی ہے. ہدایت گمراہی، خارج میں کوئی چیز موجود نہیں ہے کہ یہ گمراہی ہے، دکھائی جائے کہ یہ گمراہی نہیں، ہدایت کا نہ ہونا ہی گمراہی ہے. ہدایت کا عدم ہدایت ہی گمراہی ہے. اور اللہ نے ہدایت کے تمام سامان فراہم کر دیا، اور اختیار بھی دے دیا انسان کو کہ اپنے اختیار سے تم چاہے. انا ہدینا السبیل اما شاکرا و اما کفورا، ہم نے تم کو نیک اور بد راستے کی ہدایت کر دی ہے، اب یہ تمہارے اوپر ہے کہ تم شاکر بنتے ہو یا کافر بنتے ہو. اب یہ تمہارے اختیار میں ہے کہ تم یا تو شکر کرو یا تو کفر کرو. تو ہدایت کا ایک ماخذ قرآن، اور دوسرا ماخذ اہل بیت. ماخذ کہتے ہیں سورس، سورس آف ہدایت. سورس، دوسرا سورس کیا ہے؟ حدیث ثقلین کی روح سے اہل بیت علیہ السلام. انی تارکن فیکم الثقلین کتاب اللہ و ہجرتی، فَإِنْ تَمَسَّكْتُمْ بِهِمَا لَنْ تَزِلُّ بَعْدِي أَبَدًا حَتَّى يَرِدَ عَلَيَّ الْخَوْفُ. میں تمہارے درمیان دو گراں بہا سنگین وزنی چیزیں چھوڑے جا رہا ہوں، اگر تم ان دونوں سے متمسک رہو گے کبھی گمراہ نہیں ہوگے، یعنی عدم ہدایت تمہارے نزدیک نہیں آ سکے گی، کبھی تم زلالت کا شکار نہیں ہوگے، کبھی تم منحرف نہیں ہوگے، کبھی تم بھٹکو گے نہیں. کب تک؟ حتی یرد علی الحوض، یہاں تک کہ تم حوض کوثر پر میرے پاس پہنچ جاؤ. تو دو موقع ہدایت ہے، ایک قرآن اور دوسرے اہل بیت. متعدد روایتوں میں مثل اہل بیت کا مثل سفینۃ نوح، میرے اہل بیت کی مثال نوح کے سفینے کی طرح ہے، جو اس میں سوار ہو گیا اس نے نجات پا لی، جو اس میں سوار نہ ہوا وہ غرق ہو گیا. اہل بیت کی مثال سفینۂ نوح کے مانند ہے، عشقی نوح کی مانند ہے، جو اس میں سوار ہو گیا وہ نجات پا گیا، اور جو اس میں سوار نہ ہوا اس نے گریز کیا غرق ہو گیا. متعدد روایتیں، اور پھر قرآن اور اہل بیت، یہ دو موقع ہدایت ہیں، اور ہمارا سلوک ان کے ساتھ کیا ہے؟ ہمارا سلوک سورہ قرآن کی 30ویں آیت، رسول خدا اللہ سے شکایت کرتے ہوئے فرماتے ہیں، یا ربی انا قومی اتخذوا هذا القرآن مهجورا، سورہ قرآن کی 30ویں آیت. اے میرے پروردگار، میری قوم نے اس قرآن کو پسے پشت ڈال دیا، میری قوم نے اس قرآن کو نظر انداز کر دیا. نظر انداز کرنے کی وجہ کیا ہوگی؟ نظر انداز کرنے کی وجہ جو شناخت قرآن کے متعلق ہم کو کروائی جانی چاہیے تھی، خود قرآن سے وہ شناخت ہم کو نہیں کروائی. قرآن کو متبرک مقدس کتاب کو ہمیں متعارف کروایا، قرآن کو بعنوان کتاب مقدس کتاب متبرک ہم کو تعارف تو کروایا گیا، لیکن یہ ہمیں نہیں بتلایا گیا کہ اس قرآن سے ہدایت ملنی ہے. اور ہدایت لینے کے لیے کرائیٹیریا ہے، ہدایت لینے کا میلاد خود قرآن میں موجود ہے، اور وہ میلاد سے جو فاقد ہوگا وہ کبھی بھی قرآن سے ہدایت حاصل نہیں کر سکے گا. قرآن سے ہدایت لینے کا ایک میلاد، ایک ضروری شے جس کا ہونا ضروری ہے، اس کے بغیر قرآن سے کوئی ہدایت حاصل نہیں کر سکتا، وہ ہے تقویٰ. ذالک الکتاب لا ریب فیہ ہدی للمتقین، یہ وہ کتاب ہے جس میں ذرہ برابر شک و شبہ اور تردید نہیں ہے، یہ کتاب ان لوگوں کی ہدایت کرتی ہے جو باتقویٰ ہیں. قرآن سے ہدایت لینے کے لیے یہ شرط لازم ہے، تقویٰ کی شرط لازم ہے. دیکھیں، عام ڈگریوں کو حاصل کرنے کے لیے آپ جب تک انٹرمیڈیٹ پاس نہ کر لیں آپ ڈگری میں داخلہ نہیں لے سکتے. کم سے کم شرط یہ ہے کہ آپ 10+2 انٹرمیڈیٹ ہوں. اسی طرح قرآن سے ہدایت لینے کے لیے کم سے کم کرائیٹیریا یہ ہے کہ آپ متقی ہوں، کبائر سے آپ اجتناب کرتے ہوں، گناہان کبیرہ سے آپ بچتے ہوں. گناہان کبیرہ سے جو شخص بچتا ہے وہی قرآن سے ہدایت حاصل کر سکتا ہے، اور جو جتنا گناہوں سے بچتا ہوا عصمت مان، یعنی اپنے آپ کو اس درجے تک، اپنے آپ کو گناہوں سے محفوظ رکھے گا، اس حد تک وہ ہدایت پائے گا. یعنی جس کے تقوی کا درجہ بلند ہوگا اس کی ہدایت کا درجہ بھی بلند ہوگا. اس لیے سب سے زیادہ اگر قرآن کا علم کسی کو ہے تو وہ معصوم کو ہے، کیونکہ تقوی کی سب سے بڑی بلندی پر وہ فائز ہے، کہ اس سے بڑی بلندی تصور ہی نہیں کی جا سکتی. اس لیے قرآن سب سے زیادہ اگر کسی کے سمجھ میں آیا تو وہ معصوم ہے، سب سے زیادہ اگر کسی کو سمجھ میں قرآن آتا ہے وہ معصوم. اسی لیے کہا گیا روایتوں میں کہ یہ قرآن کے 70 بطون ہیں، 70 لیئرز ہیں اس قرآن کے، اور جس کا جتنا تقویٰ ہوگا وہ اتنے لیئرز کو درک کر سکے گا. لیکن 70 کے 70 لیئرز، 70 کے 70 بطون صرف معصوم کے حق میں، صرف معصوم ہی وہ 70 بطون تک پہنچ سکتا ہے، اس کے علاوہ عام انسانوں کی رسائی اس تک نہیں ہے. ہاں، لیکن جو جتنا تقوی میں بلند ہوتا چلا جائے گا وہ اتنے بطون کو کشف کر لے گا. سلوات پڑھ رہے ہیں، یہاں پر مس ظاہری مس نہیں ہے، ظاہری مس کا مطلب نہیں، لا یمسہ الا المطہر، اس کے مطالب کو درک نہیں کر پائے گا مگر متحر جس نے اپنے آپ کو پاکیزہ کر لیا ہو. जिसने अपने आप को पाकीज़ा बना लिया हो, वही यानी कुरान से हिदायत हासिल करने की बुनियादी शर्त तक्वा है, जिसके अंदर तक्वा और जिसके अंदर जितना तक्वा है उतना ज्यादा वो कुरान से इस्तेफादा कर सकता, उतना ज्यादा वो कुरान की गहराई में जा सकता। कहा यह गया है कि सूरह हम्द मतने कुरान है और बाकी पूरा कुरान सूरह हम्द की तफसील है, और जो अहले माना होते हैं उनको पूरे कुरान की जरूरत नहीं होती, एक बिस्मिल्लाह से वो एक बिस्मिल्लाहिर्रहमानिर्रहीम से, यानी ये सिर्फ बिस्मिल्लाहिर्रहमानिर्रहीम की हिदायत के लिए काफी होता है। जो अहले माना जो अहलुल्लाह होते हैं उनके लिए पूरे कुरान पूरा कुरान, क्योंकि कहा गया कि पूरा कुरान सूरह हम्द में समेटा हुआ है और सूरह हम्द बिस्मिल्लाह में समेटा हुआ है, बिस्मिल्लाह में समाया हुआ है पूरा सूरह हम्द। तो अहलुल्लाह जो अहलियत पैदा कर लेते हैं वो सिर्फ बिस्मिल्लाहिर्रहमानिर्रहीम से हिदायत पा जाए। सलवात पढ़ो मोहम्मद आ जिस तरह से कुरान से हिदायत लेने के लिए पाकीज़गी शर्त है, तक्वा शर्त है, अहले बैत से हिदायत लेने के लिए भी पाकीज़गी और तक्वा शर्त है। 19 सफर की मजलिस में अर्ज किया था कि रिसालत नबवी का महासल क्या है, दो चीजें, कुरान और इतरत। रिसालत नबवी का महासल कुरान और इतरत, और कुरान का महासल दीन, दीन का महासल हिदायत, इतरत का महासल विदायत, विदायत का महासल हिदायत। यानी रिसालत नबवी का महासल कुरान, कुरान का महासल दीन, दीन का महासल हिदायत, रिसालत नबवी का महासल इतरत, इतरत का महासल विलायत, विलायत का महासल हिदायत। अल्लाह वलीउल लजीना आमनू युखरिजुहुम मिनज़ ज़ुलुमाति इलन नूर, अल्लाह उनका वली है उन लोगों का, अल्लाह वलीउल लजीना उन लोगों का वली है, अल्लाह वलीउल लजीना आमनू युखरिजुहुम ईमान वालों का वली है, युखरिजुहुम मिनज़ ज़ुलुमाति इलन नूर गुमराहियों की ज़लालत से निकाल कर उन्हें नूर की तरफ ले आता है। तो जो भी अल्लाह का वली होगा उसकी पहली सिफत यह होगी कि वो गुमराहियों की जलालत से निकालकर नूर हिदायत की तरफ लेके आएगा। बशर अल्लाह के वली की सबसे बड़ी पहचान, वलीउल्लाह हुज्जतुल्लाह की सबसे बड़ी पहचान यह है कि वो गुमराहियों से नजात देकर कौम को नूर हिदायत की तरफ ले आता है। इसीलिए अहले बैत माखज़ व मंबअ हिदायत, अगर हिदायत लेना है कुरान से, हिदायत लेना है अहले बैत से। और जब भी हम हिदायत याफ्ता हो जाएं इन दोनों सिकलाइन के नतीजे में, तो अबदी गुमराही से हम बच जाएंगे। लन तज़िलु अबद अबादी, तुम कभी कभी लन कभी तुम गुमराह नहीं हो सकोगे, यहां तक कि तुम हौज़े कौसर पर मेरे नजदीक पहुंच जाओ। तो हिदायत दोनों का काम हिदायत है, और दोनों से हिदायत लेने के बाद लेने के लिए पाकीज़गी शर्त है, पाकीज़गी के साथ अगर आगे बढ़ेंगे हिदायत मिलेगी। और पाकीज़गी सिर्फ जाहिरी गुनाहों से नहीं, कल्ब के गुनाहों से भी पाकीज़गी, कल्बी गुनाहों से। कल्ब का गुनाह क्या है, हसद, बोझ, तकबुर, रिया, जो नजर नहीं आते इंसान, कल्बी गुनाहों से अगर जाहिरी गुनाहों से बचता है उसी हद तक कुरान से इस्तेफादा कर सकेगा, कल्बी गुनाहों से भी अगर कोई बचता है तो फिर उसकी हिदायत हासिल करने का दर्जा गलत हो जाएगा, उसकी हिदायत में और एक आम आदमी की हिदायत हासिल करने में फर्क हो जाएगा। मदारिज, जैसा कि अर्ज किया था इब्तदाई गुफ्तगू में, कि हिदायत के मदारिज फर्क हो जाएंगे तक्वे के मदारिज के फर्क होने के साथ, पाकीज़गी के मदारिज के फर्क होने के साथ। तो पहली शर्त यह कि पाकीज़गी, वाकईन कुरान और अहले बैत के मानने का दम भरते हैं तो पहला मरहला हिदायत हासिल करने का यह है कि हम अपने आप को पाकीज़ा बनाने का अमल आज से शुरू कर दें, अपने आप को पाकीज़ा पाक तक्वा बनाने का अमल हम आज से शुरू कर दें, तब कहीं जाकर हम कुरान और हिदायत से जो माकज़ हिदायत है हिदायत हासिल कर सकते हैं। चलो आप हिदायत का एक आह्वान यूं ही आगे नहीं बढ़ता, जब हिदायत के परचम हादी बुलंद कर वाले कुल्ले कौमिन हाद, हमने हर कौम के लिए हादी मुकर्रर किया है, हर कौम के लिए हादी। हिदायत हादी का काम क्या है, हादी का काम हिदायत है। घर में आलिम मौजूद है, बाप का दर्जा हासिल है, चचा का दर्जा हासिल है, शौहर का दर्जा हासिल है, आलिम का दर्जा हासिल नहीं है क्योंकि हादी नहीं है। अगर हादी होता तो आलिम का दर्जा भी मिल जाता उसको, यानी तमाम हैसियत है उसको हासिल है लेकिन आलिम का दर्जा उसको हासिल नहीं है क्योंकि हिदायत करने वाला नहीं है। हिदायत करने वाला होता तो आलिम का दर्जा भी उसको मिल जाता। और जब भी हिदायत का परचम बुलंद किया जाएगा अहले जलालत और अहले गुमराही उन हिदायत के परचमों को सरनिगु करने के लिए लग जाएंगे। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम मशहूर हदीस इन्नल हुसैन मिसबाहुल हुदा व सफीनतुन नजा के हुसैन चिरागे हिदायत है, हुसैन चिरागे हिदायत है, जो भी हुसैन से मुतमस्सिक हो जाएगा वो नूरे हिदायत से मुनव्वर हो जाएगा। हुसैन चिरागे हिदायत है, जब हुसैन ने हिदायत का परचम बुलंद किया तो हुसैन के हिदायत के परचम को सरनिगु करने के लिए यजीदी लश्कर आमादा हो गया। हिदायत के परचम के मुकाबले में गुमराही और जलालत के परचम, जब भी ये काम होता रहेगा, जब भी कोई शख्स हिदायत का परचम बुलंद करेगा उसके मुकाबले में अहले जलालत उठेंगे और उसकी मुखालफत करेंगे। और करबला, करबला में जो हुसैन के साथ थे वो अहले हिदायत और जो यजीद के लश्कर के साथ आए थे वो अहले जलालत। हिदायत और जलालत, यजीद क्योंकि अदब नहीं था, वहां पे हिदायत ही नहीं था और लेना भी नहीं चाहते। मासूम ये कह रहा है कि मेरी बात सुनो लेकिन सुनने के लिए तैयार नहीं थे, लेकिन मासूम की बात पर काम धरने के लिए तैयार नहीं। और जब भी जो हिदायत का फरीजा अंजाम देगा उसको मसाइल व शदायद बर्दाश्त करने पड़ेंगे। हिदायत की जिम्मेदारी संगीन है, जब भी हिदायत का परचम बुलंद किया जो भी हिदायत का परचम बुलंद करेगा उसको आसानी से हिदायत फैलाने नहीं दी जाएगी। सैयदुल शोहदा के साथ भी यही है, सैयदुल शोहदा परचम में हिदायत उठाए हुए, आपके हाथों में हिदायत का परचम था लेकिन जब आपने हिदायत का परचम बुलंद किया तो आपको अहले जलालत ने हिदायत का परचम बुलंद करने से माने हुए रोकना चाहा, लेकिन चिरागे हिदायत ऐसा रोशन हुआ कि आज 1400 सदियां गुजर गई है लेकिन वो आज तक अपना नूर फैला रहा है और ता कयामत फैलाता रहेगा, ता कयामत उस चिराग से नूर फैलता रहेगा, क्योंकि रसूल खुदा की ज़बानी चिराग है हुसैन, चिराग हिदायत है, हुसैन हिदायत का चिराग है। जरूरत इस बात की है कि उस चिराग से हिदायत हासिल की जाए। चिराग तो हिदायत फैलाने के लिए तैयार है लेकिन क्या हम भी हिदायत देने के लिए तैयार हैं? क्या हम हुसैन से हिदायत देने के लिए आमादा हैं? हुसैन तो हिदायत देने के लिए तैयार है, हुसैन तो हिदायत फैलाने के लिए तैयार है, और हुसैन ने इस हिदायत को फैलाने के लिए मसाइल बर्दाश्त किए। इतने मसायब के यहाँ पर हजरत सकीना का तस्करा करने के लिए मुझसे कहा गया है कि ये बात तो समझ में आती है कि हिदायत का परचम बुलंद करने के लिए जब मसायब पढ़ते हैं तो उसमें फिर उम्र की कैद नहीं होती, यानी बुजुर्गों को भी मसायब का सामना है और छोटों को भी मसायब का सामना है, इसमें फिर उम्र और सीनों साल की कोई कैद नहीं है। इसमें जो भी जिसने भी हिदायत का जिम्मा ले लिया है उस पर यकीनी तौर पर मसायब शदाए जाने वाले। और सैयदुल शोहदा के साथ जो हुआ करबला में कि जैसे ही सैयदुल शोहदा का सर नौके नैजा पर बुलंद किया गया उसके बाद से सकीना के मसायब का आगाज हो गया। जो बाप के सीने पे सोने वाली सैयद शोहदा फरमाते हैं कि उस घर में मुझे चैन और सुकून मुयसर नहीं आता जिसमें रबाब और सकीना ना हो, जिस घर में रबाब और सकीना ना हो उस घर में मुझे चैन नहीं मिलता। लेकिन जैसे ही सैयद शोहदा की शहादत वाकई हुई सकीना के मसायब का आगाज, और ऐसा आगाज हुआ मसायब का कि जिंदान में जाकर वो खत्म हुआ, जिंदान की तारीखियों में मसायब का इख्तिताम हुआ। सबसे पहले मुसीबत ये हुई कि जैसे ही कैदियों की ताराजी हुई और अशिया आए सबसे पहले ये काम किया गया कि सकीना के कानों से गोशवारों को इस तरह से छीना गया कि सकीना के कान जख्मी हो गए। अगर मुतालिबा किया जाता उस बच्ची से तो खानदान अहले बैत की बच्ची थी, निकाल कर गोशवारे जालिम के हवाले कर देती थी, लेकिन जालिम ने यह गवारा न किया बल्कि बड़ी बेदर्दी से गोशवारों को इस तरह से छीना के बच्ची के कान जख्मी हो गए। सकीना के मसायब के आगाज, करबला में सकीना के मसायब का आगाज हो गया और مسائب میں اضافہ ہی ہوتا گیا. یہ بچی پیاس کی طرف جب بھی پانی کا مطالبہ کرتی تازیانہ لگا کر سجیدہ کو خاموش کر دیا جاتا. زندان میں وہ رات بھی آئی کہ بچی مچل گئی, اور جب بچی مچلی تو سر حسین بھیجا گیا. اب تک یہ ہوتا تھا کہ سکینہ کا سر ہوتا تھا, حسین کا سینہ ہوتا تھا, لیکن اب سکینہ کا سینہ ہے اور حسین کا سر ہے. بچی اپنے باپ سے گلا کرتے ہوئے, بابا آپ کے بعد ہمارے تماچے لگائے گئے, گوشواروں کو اس طرح سے چینا گیا کہ میرے کان زخمی ہو گئے, اونٹ کی ننگی پشت پر مجھے باندھا گیا, اور پانی کی شدید اذیت مجھے برداشت کرنی پڑی. یہ کہتے کہتے بچی ایک مرتبہ خاموش ہو گئی. جناب زینب نے پوچھا, جناب زینب نے سید سجاد سے کہا, بیٹا سجاد دیکھو سکینہ کا کیا حال ہے. قریب جا کر جو نفس کو ہاتھ لگایا, انا للہ وانا الیہ راجعون, خوبی اماں سکینہ اب اس دنیا میں نہ رہی.
رزن من قضائه وتسليما لأمره بار پروردگار واسطہ محمد علی محمد علیہ السلام کا ذکر قلیل کو قبول فرما.